أعوذ بالله من الشيطان اللعين الرجيم بسم الله الرحمن الرحيم وبه نستعين وهو خير ناصر ومعين الحمد لله رب العالمين وصلى الله على محمد وآله الطيبين الطاهرين المعصومين. ہماری گفتگو عدل الہی اور خیر و شر کے مسئلے کے تجزیے کے موضوع میں جاری تھی. گزشتہ درس کے اندر ہم نے یہ مطلب بیان کیا کہ ظلم کا کیا معنی ہے اور عدل کی تعریف کیا ہے, اور وہاں سے ہم نے ایک نتیجہ لیا تھا, اور وہ نتیجہ یہ تھا کہ ظلم وہاں معنی رکھتا ہے جہاں پر پہلے کوئی حق موجود ہو اور کوئی آ کر اس حق کو پامال کر رہا ہو. تو یہاں ظلم بھی معنی رکھتا ہے, اور جو پامال کر رہا ہوتا ہے اس حق کو, اسے ہم ظالم کہتے ہیں. گزشتہ درس کے اندر ہم نے ایک مثال دی تھی, اسی بات کو آگے بڑھاتے ہوئے دو اور ہم مثال آپ کے سامنے پیش کرتے ہیں تاکہ یہ مطلب اور ہمارے لیے روشن ہو. ان دو مثالوں پہ آپ غور و فکر کریں کہ والدین کو آپ نظر میں رکھیں جو اپنے بچے کی پرورش میں اس کی جتنی ضرورتیں ہیں ان تمام کو کافی عرصے سے پورا کر رہے ہوتے ہیں, تکلیف اٹھا رہے ہوتے ہیں اپنے بچے کے لیے, اور جبکہ ہم دیکھتے ہیں کہ یہ بچہ جب جوان ہو جاتا ہے تو اس کی توقعات بڑھ جاتی ہیں اپنے والدین کی نسبت. اس کی ان بڑھتی ہوئی توقعات پر والدین پورا نہیں اتر پاتے. جب یہ سچویشن جو ہے وہ کریٹ ہوتی ہے اور اس طرح کی فضا پیدا ہوتی ہے اس بچے کے لیے, تو اب یہ بچہ اپنے والدین کو مخاطب ہوتے ہوئے کہتا ہے کہ یہ ظالم ہے. تو سوال یہاں پر یہ ہے کہ واقعاً اس کے والدین حقیقی طور پر ظالم کہلائیں گے, جبکہ ہم دیکھ رہے ہیں کہ وہ جو ضروریات بچے کی تھیں جن کو پورا کرنا لازمی تھا والدین پر, اور اس کو ہم نے دیکھا کہ طویل عرصے سے اس بچے کی ان ضروریات کو تو والدین پورا کرتے ہوئے آگے بڑھ رہے تھے, لیکن اب یہ مزید جو توقعات بچے کی ہیں ان کو پورا کرنا والدین کی ذمہ داری تو نہیں ہے. لیکن جب بچہ ان توقعات پہ دیکھتا ہے کہ اس کی وہ ضرورتیں اور وہ توقعات والدین پورے نہیں کر رہے, تو یہاں آ کر والدین کو ظالم کہتا ہے. جبکہ ضرورتوں کو پورا کرنے کے علاوہ بچپن سے والدین وہ بہت ساری تکالیف اٹھاتے ہیں کہ جن کی ان پر ذمہ داری بھی نہیں ہوتی اس بچے کی پرورش پر, اور وہ احسان, اچھائی اور اپنی اس محبت کی خاطر انجام دیتے ہیں جو وہ اپنے فرزند اور اپنے بچے کی نسبت رکھتے ہیں. تو یہاں پر بچے کو شکر گزار ہونا چاہیے اپنے والدین کی نسبت. یہاں کسی بھی اعتبار سے والدین کو ظالم نہیں کہا جا سکتا. یہ مثال آپ کے ذہن میں رہے. ایک اور مثال آپ کے سامنے پیش کرتے ہیں کہ آپ ایک دوست کو ایک مہینے کے لیے ایک کتاب امانت کے طور پہ دیتے ہیں, اور ایک معین وقت تک آپ اسے وہ کتاب دیتے ہیں, اور اس کا وہ معین وقت آ جاتا ہے کہ جس وقت میں آپ نے اس کتاب کو واپس لینا ہوتا ہے. اب آپ جاتے ہیں وہ کتاب وہاں سے واپس لیتے ہیں. سوال, جب آپ نے وہ کتاب وہاں سے واپس لی تو یہ کہا جا سکتا ہے کہ آپ نے ظلم کیا اس کے حق میں؟ اصل واضح سی بات ہے کہ یہاں پر یہ نہیں کہا جا سکتا. کیوں؟ اس لیے کہ وہ کتاب کس کی ملکیت تھی؟ خدا آپ کی ملکیت تھی. آپ نے اپنی ہی ملکیت کو اس سے واپس کیا ہے. آپ کی یہ ملکیت اس کے ہاتھ میں امانت کے طور پر تھی. بس جب ایک چیز کسی کے پاس امانت کے طور پہ رکھی جائے, اور وہی شخص جو کہ اصلی مالک ہے وہ جا کر جب اس اپنی امانت کو واپس لیتا ہے, تو کبھی بھی اسے یہ نہیں کہا جا سکتا کہ یہ ظالم ہے. یہ دو مثالیں آپ کے اذہان میں رہیں. اب ہم آتے ہیں اس بحث کی طرف کہ اپنے اس سوال کی طرف پلٹ آتے ہیں جو ہم نے ابتدا میں کیا تھا, کہ بعض افراد جو لاشعوری طور پر ذات پروردگار کے حوالے سے یہ عقیدہ پیدا کرتے ہیں کہ وہ عادل نہیں ہے نعوذ باللہ, یا یہاں تک کہ بعض افراد کہتے ہیں کہ ذات پروردگار ہمارا مقروض ہے, یعنی وہ اپنی باتوں میں درواقع ذات پروردگار کو اپنا مقروض ٹھہرا رہے ہوتے ہیں. تو جب ہم ان مثالوں پر غور کرتے ہیں تو اس کا ایک جواب ہمارے لیے روشن ہو جاتا ہے ایک حد تک, کہ ہم اس جواب کی طرف بڑھتے ہیں. دیکھیں, اگر ہم اس دنیا پر جو اس کائنات کے اندر چیزیں ہیں, موجودات ہیں, انسان ہیں اور بہت ساری جو نعمتیں ہیں, غور سے اگر ہم توجہ کریں دیکھیں, تو ہم یہ کہیں گے کہ اصلاً امکان ہی نہیں رکھتا کہ ذات پروردگار کو ظالم کہا جائے یا ظلم کی اس پر نسبت دی جائے, یا یہ کہا جائے کہ وہ کسی پر ظلم کر رہا ہے. کیونکہ اس لیے کہ دنیا میں جو بھی چیز ہے, ایسا نہیں ہے کہ وہ ذات پروردگار سے یہ حق رکھتی ہے کہ اس سے قرض وصول کرے. نہیں, बल्कि यहाँ तो जिसके पास जो कुछ है वो ज़ाते परवरदिगार की ही मिल्कियत है। हर मौजूद के पास, वजूद से लेकर तमाम दर वो नेमतें जो उसके पास हैं, ये उसके हाथ में अमानत है ज़ाते परवरदिगार की। ज़ाते परवरदिगार ही दरवा के वो हकीकी मालिक है जिसने इस कायनात की हर मौजूद को वजूद दिया और बाकी सारी नेमतें उसको दी हैं। अगर हम यहाँ पर उस अकली कायदे की तरफ जाएं कि जो इल्म फ़लसफ़े के अंदर भी बयान किया जाता है, जो कि इल्लत और मालूल का कायदा है, तो ये बात हमारे लिए और रोशन हो जाती है। क्यों? इसलिए कि मालूल यानी ये जो तमाम मौजूदात हैं मखलूक की सूरत में, ये मालूल हैं यानी मखलूक के ज़ाते परवरदिगार हैं, इस एतबार से कि अपनी तमाम तर वजूद के साथ, अपनी तमाम तर वजूदी हैसियतों के साथ ये ज़ाते परवरदिगार से वाबस्ता हैं और उसी के मोहताज हैं। कोई भी मौजूद जो कि मखलूक है वो अपनी ज़ात में मुस्तकिल नहीं है, ज़ाते परवरदिगार से जुदा नहीं है, यानी वो बेनियाज नहीं है, बल्कि वो ज़ाते परवरदिगार का मोहताज है। लिहाजा हम ये कहते हैं कि ये मुमकिन ही नहीं कि एक चीज़ मखलूक हो और उसके लिए किसी चीज़ को हम कहें कि ये उसकी अपनी है और उससे हम उस चीज़ का हकीकी तौर पर मालिक जाने, ये हो नहीं सकता। लिहाजा जब इस तरह की सूरत हाल मौजूदात के अंदर और बिलखुसूस ये मखलूक होना इन तमाम मौजूदात का ये बता रहा है कि वो वाबस्ता हैं ज़ाते परवरदिगार से, किसी भी एतबार से किसी चीज़ के मालिक नहीं है, हत्ता अपने वजूद के मालिक नहीं है, तो यहाँ पर ये असलन तसव्वुर माना नहीं रखता कि हम कहें कि ज़ाते परवरदिगार इनका मकरूज़ है, ज़ाते परवरदिगार पर इनका कोई हक है, मखलूकात में से किसी का कोई हक है। यही वजह है कि हम कुरान मजीद की आयात की तरफ जब मुराजा करते हैं तो ये नज़र आता है कि वल्लिल्लाहि मुल्कु समावाति वल अर्द, और ज़मीन और आसमान अल्लाह के कब्ज़े कुदरत में हैं। वल्लाहु अला कुल्ल शैइन कदीर, वही ज़ाते परवरदिगार है जो हर शय पे कादिर है। एक और जगह पे भी इसी तरह हमें आयत के अंदर मिलता है कि वल्लिल्लाहि मा फिस समावाति व मा फिल अर्द, बहुत सारी मुतअद्दिद आयात इस तरह की। यानी क्या? यानी हकीकत में खुद मखलूक ही है जो ज़ाते परवरदिगार की मकरूज़ है, ना ये कि ज़ाते परवरदिगार मकरूज़ बन रहा हो इस मखलूकात का। ये तो ज़ाते परवरदिगार का जो इंसान को और जिन तमाम मौजूदात को उसने वजूद दिया, उसके अलावा बहुत सारे और एहसानात, लाखों हज़ारों एहसानात नेमतें जो ज़ाते परवरदिगार ने इन मौजूदात को दी हैं और इनको उस एहसान में, अपनी उन नेमतों में गर्क रखा है, वो तमाम मखलूकात जो दिन रात, वो तमाम खूबियाँ जो मखलूकात को पहुँचती हैं, और यही मखलूकात जो खुदा की इन तमाम नेमतों के साए में ज़िंदगी कर रहे होते हैं, तो इन तमाम सूरत हाल का तकाजा यह है कि इंसान को उस ज़ात के आगे शुक्रगुजार होना चाहिए, जिस तरह उस बच्चे को अपने वालिदैन के आगे शुक्रगुजार होना चाहिए था, जिस तरह वो किताब की मिसाल के जब आपने अमानत वापस ली तो आपकी अमानत है, आप उसके हक़ में जुल्म नहीं कर रहे। तो ज़ाते परवरदिगार जो कुछ भी मौजूदात को दिया और मखलूकात को उसने दिया, ये उसकी अमानत है, ये उसकी मिल्कियत है। तो लिहाजा अगर हम इस मतलब को देखते हैं तो किसी भी एतबार से ये बात नहीं कर सकते कि ज़ाते परवरदिगार किसी पर जुल्म कर रहा है। वस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू।